यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा रहेका नेपालीलाई काठमाडौँ ल्याइयो। देशबाट गरीबी उन्मूलन गर्ने गरी सरकार अगाडि बढ़ेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। प्रमाण दोस्रो संशोधन विधेयक 2076 प्रतिनिधि सभाबाट पारित। र यमनमा साउदी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परि 30 जना भन्दा बढ़ी सर्वसाधारणको मृत्यु। अब समाचार विस्तारमा। चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन हिजो चीनको वुहान पुगेको नेपाल एयरलाइन्सको जहाजले आज बिहान सबेरै स्वदेश फर्कन इच्छुक 175 जना नेपालीलाई काठमाडौँ ल्याएको छ। नेपाल फर्कन 185 जनाले निवेदन दिए पनि 4 जनाले उतै बस्ने निर्णय गरेको र 6 जनालाई उच्च तापक्रम देखिएको भन्दै चीनी अधिकारीले उनीहरूलाई विमानस्थलमै रोकेपछि 175 जना मात्र नेपाल फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो। स्वदेश ल्याइएका नेपालीलाई भक्तपुरस्थित खरीपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी तथा निजी अस्पतालमा 147 आइसोलेसन वार्ड तयार पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशबाट गरीबी उन्मूलन नै गर्ने गरी अगाडि बढ़िरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै प्रधानमन्त्री ओलीले सरकारमा बसेका वा विपक्षमा रहेका सबैको दायित्व देश विकास नै रहेको बताउनुभयो। उहाँले वर्तमान सरकारले 2 वर्ष कार्यकाल पूरा गरेको सन्दर्भमा प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुँदै सरकारले अहिलेसम्म प्राप्त गरेका उपलब्धि र प्रगतिको बारेमा जानकारी गराउनुभयो।
वित्तीय संहिता कार्यान्वयनमा आएको छ। कर्मचारी समायोजनको काम मूलत सम्पन्न भएको छ। हाम्रो संहिताले कार्यारम्भ गरिसकेको छ। पहिलो वर्ष परिचालन र क्षेत्राधिकारमा रहेको दुविधा क्रमशः सम्झिँदै गएको छ। नयाँ प्रणालीसँगै आएको यस चुनौतीलाई छाड्ने हो भने काममा प्रष्टता आएको छ। संविधानको स्वीकार्यतामा पनि कुनै समस्या रहेको म देख्दिन। तराईमा बेग्लै राज्यको मुद्दा बोकेर क्रियाशील समूहले यसै संविधान अनुरूप चल्ने गरी आफ्नो दल र पहिचान समेत बदलेको छ। 1 वर्ष अघि मैले कानूनहरूको निर्माणलाई अर्को महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेको थिएँ। गत वर्ष 25 वटा नयाँ कानून निर्माण भएका थिए। प्रमाणीकरण हुन बाँकी 5 वटा सहित यस अवधिमा जम्मा 55 वटा नयाँ कानूनहरू निर्माण भएका छन्। संविधान अनुकूल बनाउन विद्यमान ऐनहरूमध्ये 201 वटा ऐन संशोधन गरिएको छ। 13 वटा ऐनहरू खारेज गरिएको छ। तोकिएको समयसीमाभित्र कानून निर्माणसँगै मौलिक हक कार्यान्वयनमा आएका छन्। हाम्रो लोकतन्त्र विस्तारित हुँदैछ।
प्रधानमन्त्री ओलीले देशले अहिले उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका 10 प्रमुख मुलुकहरूको पंक्तिमा समावेश भएको उल्लेख गर्नुहुँदै गत 3 वर्ष यता लगातार 6.5% भन्दा माथिको आर्थिक वृद्धिदर हासिल भइरहेको जानकारी गराउनुभयो।
गणतन्त्र स्थापनापछिको 1 दशकसम्म आर्थिक वृद्धिदर 4% मात्रै थियो। अहिले 3 वर्ष यता लगातार 6.5% भन्दा माथिको आर्थिक वृद्धि रहेको छ। गत वर्ष 7.1% आर्थिक वृद्धि थियो। विगत 3 वर्षदेखि कुनै पनि प्रदेशमा आर्थिक वृद्धिदर 6% भन्दा न्यून छैन। यी 2 वर्षमा प्रति व्यक्ति कुल राष्ट्रिय आमदानी 18% भन्दा माथि बढ़ेको छ। आर्थिक वृद्धि दरमा आएको सुधारसँगै प्रत्येक वर्ष गरीबीको रेखा मुनि रहने प्रतिशत जनसंख्याको 1.5 बिन्दुले घटेको छ। आर्थिक वर्ष 2047 सालतिर निरपेक्ष गरीबीको रेखा मुनि रहनेको संख्या कुल जनसंख्याको 42% थियो। संख्यामा बोल्ने हो भने करिब 80 लाख जनसंख्या गरीबीको रेखा मुनि थिए। आर्थिक वर्ष 76 को अन्त्यतिर जनसंख्याको 42% अवस्थाबाट 16.5% झरेको छ। अब हामी गरिबी निवारण मात्रै होइन उन्मूलन नै गर्ने गरी अगाडि बढ्दैछौं।
प्रधानमन्त्री ओलीले बहुचर्चित ललिता निवासको जग्गामा भएको अनियमितता टोली बनाएर छानबिन गरिएको र सार्वजनिक जग्गा फिर्ता ल्याउन पनि सरकारले विशेष पहल गरिरहेकाले सबै सार्वजनिक जग्गा फिर्ता ल्याउन निष्पक्ष छानबिन गरिने बताउनुभयो। आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिन आफू प्रतिबद्ध रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर कार्यवाहीबाट छुटकारा दिन नसकिने बताउनुभयो। प्रधानमन्त्री ओलीले विगत 2 वर्ष यता जाडो वा शीतलहरबाट कसैले पनि ज्यान गुमाउनु नपरेको र यो उपलब्धि अंकका साथसाथै अनुभूति पनि भएको प्रष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले 40 वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग तोकिएको समयभित्रै पुनर्निर्माण गरी जुनसुकै विमान पनि उड्न र बस्न सक्ने गरी विमानस्थल व्यवस्थित गरिएको र देशका धेरै ठाउँमा एयरपोर्टहरूको विकास र विस्तार गरिएको उल्लेख गर्नुभयो। उहाँले विगत 24 वर्षदेखि चर्चामा मात्रै रहेको मोतिहारी अम्लेखगंज पेट्रोलियम पाइपलाइन शिलान्यास गरेको 17 महिनामै सम्पन्न भएको, सबै नेपालीको टेलिफोन सेवामा पहुँच पुगेको, 66% जनसंख्या इन्टरनेटको पहुँचमा पुगेको र सबै जिल्लामा 4G सेवा पुगेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत गत 2 वर्षमा 3,74,000 निजी घरको निर्माण सम्पन्न भएको, 300 भन्दा बढ़ी सरकारी भवन, 2,600 भन्दा बढ़ी विद्यालय भवन र 325 पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुभयो। प्रधानमन्त्रीले यसअघि 75 जिल्लामा लागू भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले 49 जिल्लाका 26,17,675 जना लाभान्वित हुने गरी विस्तार भएको र अस्पतालहरूमा 9,000 शैया उपलब्ध गराइएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले दक्षिण एशियामा नेपाल यसै अवधिमा पहिलो खुला दिशामुक्त मुलुक घोषणा भएको, 100% जनसंख्यामा आधारभूत स्तरको सरसफाईको पहुँच पुगेको र 89% जनसंख्याको आधारभूत स्तरको खानेपानीमा पहुँच पुगेको समेत जानकारी गराउनुभयो। सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढ़ेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले अहिले विभिन्न 8 प्रकारका सामाजिक सहायताका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले केरूङ काठमाडौँ पोखरा लुम्बिनी रेलमार्ग, रक्सोल काठमाडौँ र पूर्व पश्चिम विद्युतीय रेलमार्ग सरकारका ड्रीम प्रोजेक्ट रहेको बताउनुहुँदै यसै आर्थिक वर्षभित्र जयनगरदेखि विजलपुरासम्म नेपालको आफ्नै रेल सञ्चालन हुने गरी काम भइरहेको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सक्ने गरी कामलाई अघि बढ़ाइएको बताउनुहुँदै मेलम्ची र तामाकोशी आयोजना यसै आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले भारतसँग वार्ताका माध्यमबाट समस्या समाधान गरी अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउन सरकार दृढ़ताका साथ लागेको स्पष्ट पार्नुभयो।
सीमा विवादको विषयमा राष्ट्र एक ठाउँमा छ। राष्ट्रलाई दिएको यो जिम्मेवारी सरकारले गम्भीरतापूर्वक लिँदै मातृभूमिको रक्षा गर्छ। संवादका माध्यमबाट सीमा समस्याको समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउन सरकार दृढ़ता र सक्रियताका साथ लागेको म यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। नेपाल भ्रमण वर्ष 2020 अभियान सञ्चालन गरिएको छ। भूकम्पको वर्ष 5,90,000 सीमित पर्यटक आगमन, गत वर्ष करिब 11,00,000 र यस वर्ष 12,00,000 हाराहारी पुगेको छ र 20,00,000 पर्यटक पुर्याउने लक्ष्यका साथ सारा प्रयास केन्द्रित गरिएको छ।
प्रधानमन्त्री ओलीले लामो छलफल र बहसपछि सत्य निरूपण तथा मेलमिलाप आयोग बनेकाले अब संक्रमणकालीन न्यायको काम निष्कर्षमा पुग्ने बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले प्रमाण दोस्रो संशोधन विधेयक 2076 पारित गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक बैठकले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घरतीले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2076 पेश गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक फागुन 6 गते मंगलबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा 10 जोड़ 2 अध्ययन गरिरहेका 500 विद्यार्थीलाई एम्बेसडर अफ पाकिस्तान स्कलरशिप प्रदान गर्नुभएको छ। हिजो राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल सिन्हाले नेपालको शैक्षिक विकासमा पाकिस्तानले निरन्तर सहयोग गर्दै आएकोमा त्यसको सराहना गर्नुहुँदै दुई देशबीचको जनस्तरको सम्बन्धलाई छात्रवृत्ति लगायत कार्यक्रमले अझ प्रगाढ तुल्याउने बताउनुभयो। नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले नेपालको विकासका सम्भावक युवावर्ग भएका र तिनलाई शैक्षिक रूपमा सबल बनाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै छात्रवृत्तिको संख्या बढ़ाउने जानकारी दिनुभयो। सन् 2013 काठमाडौँस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष जेहेन्दार विद्यार्थीलाई जनही 10,000 रूपियाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले एमसीसी कार्यदलले निकालेको निष्कर्ष नै अन्तिम निष्कर्ष हुने बताउनु भएको छ। अमेरिकन मिलेनियम कर्पोरेशन एमसीसी कार्यदलका संयोजक समेत रहनुभएका वरिष्ठ नेता खनालले नेकपा सिन्धुपाल्चोकले हिजो आयोजना गरेको कार्यक्रममा एमसीसी बारे गहिरो अध्ययन भइरहेको र अबको केही दिनभित्र एमसीसी बारे टुंगोमा पुगिने बताउनुभयो। नेपाल अस्ट्रेलिया औपचारिक कूटनैतिक सम्बन्ध हिजो 60 वर्षमा प्रवेश गरेको छ। यस अवसरमा दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एक आपसमा बधाई तथा शुभकामना सन्देश आदान प्रदान गर्नुभएको छ। सन्देशमा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र अस्ट्रेलियाका विदेश मन्त्री मारिसे प्यानेले पारस्परिक विश्वास, समझदारी र सहयोगमा आधारित दुवै देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बेलायती सेनाध्यक्ष चीफ जेनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा हिजो काठमाडौँ आइपुग्नु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीले स्वागत अभिवादन गर्नुभएको थियो। नेपाल र बेलायतबीच पुरानो, घनिष्ठ र न्यानो सम्बन्ध रहिआएको छ। नेपालको लोकतन्त्र र आर्थिक विकासमा बेलायतबाट ठूलो सहयोग हुँदै आएको छ। नेपालमा रहनुहुँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेनाध्यक्ष स्मिथले भेटवार्ता गर्नुहुनेछ। प्रधान सेनापति पूर्णचन्द्र थापा सँग पनि उहाँले भेटवार्ता गर्नुहुनेछ। बेलायती सेनाध्यक्ष स्मिथले पाँचकाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन तथा हवाई जहाजबाट नेपालका हिमालहरूको दृश्य अवलोकन गर्नुहुनेछ भने पोखराको पनि भ्रमण गर्नुहुने बताइएको छ। नेपाली सेनाले आयोजना गरेको नेपाली सेना इतिहासदेखि वर्तमानसम्म शीर्षकको तीन दिने वृहत प्रदर्शनी 13,373 जनाले अवलोकन गरेका छन्। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाले भद्रकाली स्थित जंगी अड्डा परिसरमा फागुन 1 गतेदेखि शुरू भएको प्रदर्शनीमा 23 स्टलहरू राखेको थियो। प्रदर्शनीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास र वर्तमानलाई समेटिएका सामग्री, सेनाले गरेका उल्लेखनीय काम झल्कने तस्विर तथा नेपाली सेनाका हात हतियार, ऐतिहासिक उपकरण, पोशाक, सैन्य सामग्री र विभिन्न जड़ीबुटीहरू समावेश गरिएको थियो। कृषि तथा पशुपालन सम्बन्धमा विद्यालय तहदेखि नै दिइने शिक्षाले आधुनिक तथा वैज्ञानिक कृषि प्रणालीको विकास गर्नुका साथै भविष्यमा रोजगार तथा व्यवसायका लागि दरिलो आधार प्रदान गर्ने निश्चित छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 9 रतनपुरमा त्रिभुवन माध्यमिक विद्यालयले पशुविज्ञान विषयमा माध्यमिक तहका कक्षा सञ्चालन गरेपछि गाउँमै पढ्ने अवसर पाएकोमा सहज भएको विद्यार्थीहरूको भनाइ छ। सोही विद्यालयमा पशुविज्ञान विषयमा अध्ययनरत छात्रा द्रौपदी भट्ट,
घर नजिक पढ्न पाएकोमा धेरै खुसी लागेको छ।
सिटीई भिटीको सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत यस शैक्षिक सत्रमा 4 छात्र र 12 छात्रा गरी 16 विद्यार्थी पशुविज्ञान विषय अध्ययन गरिरहेको विद्यालयले जनाएको छ। ग्रामीण क्षेत्रमा अन्यत्रबाट आउने विद्यार्थीहरूका लागि आवासको अभाव, प्राविधिक विषयप्रति समुदायको चासो कम हुनु र आवश्यक प्रचार प्रसार नहुनुका कारण पनि अपेक्षाकृत रूपमा विद्यार्थी संख्या बढ्न नसकेको विद्यालयका प्रधानाध्यापक हरिश प्रसाद ओझाको ठम्मे छ।
यस शैक्षिक सत्रमा 16 अहिले रजिस्ट्रेशन गरेका छन्। संख्या तोकिएको कोटा भन्दा कम नै रहेको छ। आगामी वर्षहरूमा प्राविधिक शिक्षाको महत्व उजागर गर्दै प्राविधिक धारतर्फ कोटा अनुसारको संख्या भर्ना गर्ने लक्ष्य विद्यालयले राखेको छ।
विद्यार्थीको चाप कम भएको प्रति बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले चिन्ता व्यक्त गर्नु भएको छ।
सरकारको पनि हो, यहाँको जनताको पनि हो, यहाँको सम्पूर्ण जनसमुदायको पनि हो, त्यसकारणले यसलाई संरक्षण गर्न जरुरी छ। हामी खोल्ने मात्र होइन, यसको व्यवस्थापन र यहाँको विद्यार्थी र अभिभावकहरूको चाहना के हो, प्राविधिक विषय पक्कै पनि हो, भेटरी मात्र हो कि अर्को प्राविधिक
प्राविधिक शिक्षा मात्र नभई अन्य जुनसुकै गुणस्तरीय उच्च शिक्षा लिन शहरतिरै जानुपर्ने समस्याबाट अधिकांश ग्रामीण समुदाय पीड़ित भइरहेको बेला व्यावसायिक शिक्षालाई सामुदायिक विद्यालयले प्राथमिकतामा राखेर अघि बढ़ाउनु उदाहरणीय कार्य हो। यद्यपि समुदाय र सरोकारवाला पक्षको समेत चासो बढ़नुपर्ने आवश्यकता देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
मोरङको विराटनगर महानगरपालिका 4 ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा 2 मृत्यु भएको छ। विराटनगर धरान सड़क खण्डमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार सप्तरीको पतराका 22 वर्षीय हरिराम शाह र सिराहाको सुखीपुरका 19 वर्षीय ओजिर रायनको मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिम नवलपरासीको सुनल नगरपालिका तीनमा हिजो भारतीय नम्बरको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा सातजना घाइते भएका छन्। मृत्यु हुनेमा कारमा सवार बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका दुईका 55 वर्षीय रियाजुल मिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। घाइतेहरूको बुटोल स्थित जेनस अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुई दशक भन्दा बढ़ीदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थलमा कालो पत्र सम्पन्न भएसँगै विमानस्थल सञ्चालनको पर्खाईमा रहेको छ। गत माघ 12 गते विमानस्थलमा कालो पत्री गर्ने कार्य सम्पन्न भएपछि तत्काल सञ्चालनमा ल्याउन टर्मिनल भवन लगायतको निर्माण बाँकी नै रहेको छ। सुदूरपश्चिमको पहाड़ी जिल्ला बैतडी, दार्चुला, डडेलधुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन विमानस्थल सञ्चालन हुन सके त्यस क्षेत्रका बासिन्दाका साथै पर्यटकीय गन्तव्यमा पर्यटकलाई आकर्षित गर्न सकिनेछ। पाटनमा 2032 सालमा विमानस्थल निर्माणको काम शुरू भएर 2035 सालदेखि हवाई सेवा शुरू भएकोमा 2052 सालदेखि विमानस्थल बन्द भएको थियो। सप्तरीको बोधवर साइन 5 जाजरमा मुस्लिम धार्मिक प्रवचन शुरू भएको छ। भारतको नयाँ दिल्ली स्थित मरकर जाने मस्जिदका मौलाना साद जहावले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा विभिन्न देशका गरी 2 लाख भन्दा बढ़ी मुस्लिम धर्मावलम्बी सहभागी रहेको मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। यमनमा साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परि 30 जना भन्दा बढ़ी सर्वसाधारणको मृत्यु भएको छ। यमनमा हौथी विद्रोहीले साउदी लडाकू विमान दुर्घटना गराएपछि साउदी नेतृत्वको उक्त हवाई आक्रमण भएको हो। यमनमा हौथी विद्रोहीको आक्रमणमा परि मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छनृ युरोपेली युनियन यूयूमा निर्माण हुने विमानहरूको आयातमा कर वृद्धि गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयले वाशिङटन र ईयू बीचको विवाद अझ बढ़ाउने जनाइएको छ। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयको निर्णयले अमेरिका र ईयूको व्यापार तनावलाई अझ बढ़ाउनेछ र यसबाट विमानको अभाव खेपिरहेका अमेरिकी एयरलाइन्स कम्पनीहरूलाई थप संकटमा धकेल्नेछ। युरोपेली विमान निर्माताले एक विज्ञप्ति जारी गर्दै अमेरिकी निर्णयप्रति चासो व्यक्त गरेको छ। अमेरिका र ईयूबीच विगत 15 वर्षदेखि विमानमा छूटका लागि बहस चलिरहेको छ। चीनले कोरोना भाइरसको महामारीबाट आफू गुज्रनु परे पनि भाइरस संक्रमणलाई विस्तार हुन नदिई नियन्त्रण गर्न आफू सफल हुँदै गएको जनाएको छ। चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले कोरोना भाइरस अत्यन्तै चुनौतीका रूपमा आएको तर महामारी नियन्त्रणमा चीनले क्रमिक सफलता पाइरहेको बताउनुभयो। उहाँले केही देशले यो स्थितिका सम्बन्धमा अधिक प्रतिक्रिया जनाएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो। यसैबीच चीनका राष्ट्रपति शी चिनफिङले महामारी रोकथाम र नियन्त्रण तथा आकस्मिक जनस्वास्थ्य व्यवस्थापन प्रणालीको व्यापक सुधारका लागि निर्देश दिनुभएको छ। चीनले संक्रमितको दर हुपे प्रान्त बाहेक अन्य स्थानमा घट्न थालेको र यो उत्साहप्रद खबर भएको जनाएको छ। हाल कोरोना भाइरसबाट संक्रमितको संख्या 67,000 नागेकोमा सबैजसो चीनमै रहेका छन्। 1,000 भन्दा कमको संख्यामा अन्य मुलुकमा संक्रमित रहेका छन्। हालसम्म 1,500 भन्दा बढ़ीको मृत्यु भइसकेको र 8,000 भन्दा बढ़ी निको भइसकेको तथ्याङ्क छ। युरोपको फ्रान्समा पहिलो पटक कोरोना भाइरसका कारण हिजो एक सिनियर नागरिकको मृत्यु भएको छ। अफ्रिकी राष्ट्र माली स्थित एक गाउँमा बन्दुकधारीको समूहले आक्रमण गर्दा कम्तीमा 40 जनाको मृत्यु भएको छ। बन्दुकधारीहरूले ओगोसागो गाउँका घरहरूमा आगो लगाउनुका साथै जथाभावी गोली प्रहार गरेका थिए। मर्नेहरूमा 9 जना सैनिक जवान र अन्य सर्वसाधारण रहेको बताइएको छ।
नेपाल भारत दोस्रो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माणका लागि प्रारम्भिक रेखाङ्कनका लागि भारतीय टोलीले स्थलगत अध्ययन थालेको छ। भारतीय आलिङ्गमका पदाधिकारीहरूले सिलगढ़ीदेखि झापासम्मको पेट्रोलियम पाइपलाइनको प्रारम्भिक स्थलगत रेखाङ्कन थालेको नेपाल आलिङ्गमका चाराली कार्यालय प्रमुख विपिन श्रेष्ठले जानकारी दिनुभयो। गत पुष 27 र 28 गते भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालले भारतको सिलगढ़ीदेखि नेपालको झापासम्म दोस्रो अन्तर्देशीय पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययनको प्रस्ताव गरेको थियो। सोही बैठकमा दुवै देशका प्रतिनिधि संलग्न संयुक्त अध्ययन कार्यदल गठन गर्ने सहमति भए पनि कार्यदल भने बनिसकेको छैन। नेपाल आयल निगमले पेश गरेको आयोजना प्रस्तावको आधारमा भारतीय आयल निगमले पाइपलाइनको सम्भाव्यता मूल्याङ्कन गर्ने सहमति अनुसार भारतीय पक्ष फिल्डमा आएको र संयुक्त अध्ययन कार्यदल गठनको लागि समेत तयारी भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिनुभयो। कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको माघ वसन्तसम्म 2,56,28,00,000 बजेट खर्च भएको छ। वर्षको माघ मसान्तसम्म 7.46% बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले 34 अर्बको बजेट विनियोजन गरेको थियो। भौतिक पूर्वाधारतर्फ सुर्खेतमा 2 किलोमिटर सड़क मात्र कालोपत्री भएको छ। साथै 42 किमी ग्राभेल र 72 किलोमिटर कच्ची सड़क निर्माण भएको छ भने 10 जिल्लाका 1-1 स्थानीय तहमा जैविक कृषि मोडल कार्यक्रम, सहकारी नमूना गाउँ, 97 कृषि सिंचाई, 89 कृषि सड़क निर्माण सम्पन्न भएको जनाइएको छ। नेपाल लाइफ इन्सुरेन्स कम्पनीले चालू आर्थिक वर्षको 6 महिनामा 25.09%ले नाफा वृद्धि गरेको जनाएको छ। कम्पनीले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार यस अवधिमा 35,09,17,000 नाफा कमाएको कम्पनीले जनाएको छ। धितो पत्र बजारमा गत साता शेयर कारोबार मापक नेप्से परिसूचक सन्तुलित अवस्थाबाट गुज्रियो। साताभर बजारमा 175 कम्पनीहरूका 1,66,14,588 केता शेयरहरू 5,84,41,69,000 मूल्यमा किनबेच भएका छन्। गत साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो भने सोमबार वृद्धि भयो। मंगलबार नेप्से परिसूचक पुनः दोहोरो अंकले बढ़्यो। त्यस दिन नेप्से 17.11 बिन्दुले बढ़ेर 1,341.38 बिन्दुमा पुग्यो। बुधबार नेप्से सामान्य अंकले वृद्धि भयो भने साताको अन्तिम कारोबारको दिन बिहिबार नेप्से परिसूचक सामान्य रूपमा घट्यो। त्यस दिन नेप्से 1.39 अंकले घटेर 1,344.59 बिन्दुमा पुग्यो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शैली स्मारक ए डिभिजन लीग फुटबलको उपाधि मसेन्द्र फुटबल क्लबले जितेको छ। काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको लीगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै मसिन्द्रले लीगमा पहिलो पटक उपाधि भित्र्याएको हो। उपाधिसँगै मसिन्द्रले 50,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आर्मीले 35,00,000 रूपियाँ प्राप्त गरेको छ। निकै रोमाञ्चक खेलको 33 मिनटमा आर्मीका विकास तामाङले गरेको आत्मघाती गोल नै मसिन्द्रको जितका लागि निर्णायक बन्यो। रंजित धिमालको फ्रीकिकलाई हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेपछि आर्मी उपाधि भित्र्याउनबाट चुक्यो। लीगमा मसिन्द्र का आन्द्रेस निया म्यान अफ दि म्याच भए। शैली स्मारक लीग गत मंगिर 27 गतेदेखि शुरू भएको थियो। गृहमन्त्री रामबहादुर थापाले सरकारले समग्र विकाससँगै खेल क्षेत्रमा प्रशस्त लगानी गरेको बताउनु भएको छ। मकवानपुरको बागमती गाउँपालिकामा आयोजित तेस्रो गोल्ड कपको शनिबार उद्घाटन गर्नुहुँदै गृहमन्त्री थापाले राजनीतिक परिवर्तनसँगै देशले खेल क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो। कञ्चनपुरको पुनर्वास नगरपालिकाको आयोजनामा संचालित प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिताको उपाधि गढ़ी उपमहानगरपालिका कैलालीले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा आयोजक पुनर्वास निलोलाई 2 विरूद्ध 5 अन्तरले पराजित गर्दै धनगढ़ीले उपाधि जितेको हो। उपाधि विजेता धनगढ़ीले 3,00,000 र उपविजेता पुनर्वासले 2,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको कञ्चनपुर संवाददाता हरिश चन्द्र बागले जनाएका छन्। प्रधान सेनापति खुल्ला म्याराथनको 5 संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन्। नेपाली सेनाले शनिबार आयोजना गरेको प्रतियोगितामा उनले 42.195 किलोमिटर को दूरी 2 घण्टा 2 मिनट 17 सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन्। होमलालले साबिक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै 1,25,000 रूपियाँ तथा मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। दोस्रो भएका कृष्णले 65,000 रूपियाँ तथा तेस्रो भएका सेनाका पियुठ नवराज साउदले 35,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। यस्तै सेनाका अमलदार ज्ञान प्रसाद भट्टराई र जमदार वेद सुनवार चौथो तथा 5 हुँदै क्रमशः 25,000 र 15,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। यसै गरी कास्कीको पोखरामा शनिबार सम्पन्न 14 संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जापानका ताकानासी रोसुले जितेकी छन्।
राजेन्द्र विक्रम शाही खेल समाचारका साथमा अब मौसम। आज देशका पूर्वी, मध्य र पश्चिमी पहाड़ी भागमा आंशिकदेखि सामान्य बदलिरही, पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.1 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19-21 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:41 भयो भने सूर्यास्त भरे साँझ 5:55 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा रहेका नेपालीलाई काठमाडौँ ल्याइयो। देशबाट गरीबी उन्मूलन गर्ने गरी सरकार अगाडि बढ़ेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। प्रमाण दोस्रो संशोधन विधेयक 2076 प्रतिनिधि सभाबाट पारित। र यमनमा साउदी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परि 30 भन्दा बढ़ी सर्वसाधारणको मृत्यु। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।